नेपाल दर्पणमा साथी मल्लिका थापासँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। 24 घण्टामा थप 638 जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या 83 पुग्यो, 183 जना स्वास्थ्यकर्मी पनि संक्रमित। अब 200 भन्दा धेरै संक्रमित भएका जिल्लाबाट अर्को जिल्लामा जान नपाइने, चाडपर्वमा जमघट नगर्न निर्देशन, फुटपाथका व्यापार र कबाडी संकलन पनि बन्द, कार्यालयमा बढ़ीमा 50% मात्रै कर्मचारी उपस्थित हुनुपर्ने,
बढ़ीमा 50% कर्मचारी कार्यालयमा आलो पालो गरी उपस्थित हुने।
पश्चिम रूकुम सोती घटनाका मृतकका परिवारलाई 10 लाख रूपियाँ राहत दिने सरकारको निर्णय, घाइतेको सबै खर्च सरकारले नै बिहोर्ने,
प्रति परिवारको 10 लाखका दरले आर्थिक सहायता उपलब्ध गराउन र घाइतेहरूको उपचार गर्दा लागेको बिल बमोजिमको उपचार खर्च सरकारले बिहोर्ने भन्ने निर्णय भएको छ।
कोरोना विरूद्धको खोप बनाएको रूसको दावी, भूटानमा पहिलो पटक लकडाउन, कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जीको भेन्टिलेटरमा उपचार हुँदै, र कराते खेलाडीको प्रशिक्षण स्थगित।
बढी भन्दा बढी डेटा पाउनुस् पहिलो रिचार्जमा छ बोनस।
प्रस्तुत छ बढी भन्दा बढी डेटा भएको एनसेलको नयाँ सजिलो सिम मात्र 900 रुपियाँमा। खरिद गर्न आजै एनसेल सेन्टर वा नजिकैको आधिकारिक विक्रेताकोमा जानुहोस्।
ह्याप्पी डेटा टु यु एनसेल, आज भोलि सधैँ सँगै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। गएको 24 घण्टामा थप 638 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 23,948 जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 10,462 जनाको पीसीआर परीक्षण गर्दा 638 जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौँ उपत्यकामा मात्रै 134 जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका 110 जना, ललितपुरका 16 जना र भक्तपुरका 8 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। यस्तै 171 जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएसँगै कोरोनालाई जित्नेको संख्या 16,664 पुगेको छ। यस्तै गएको 24 घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप 4 जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 83 पुगेको छ। यस्तै नेपालमा अहिलेसम्म 183 जना स्वास्थ्य कर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश 1मा 8 जना, प्रदेश 2मा 78 जना, बागमती प्रदेशमा 16 जना, गण्डकी प्रदेशमा 20 जना, त्यसै गरी प्रदेश 5मा 12 जना, कर्णाली प्रदेशमा 22 जना र सुदूरपश्चिम प्रदेशमा 27 जना स्वास्थ्य कर्मी संक्रमित भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
यस्तै दाङको तुलसीपुरमा आज एकै दिन 29 जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। फेरि अस्पताल बाँकेमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरको 19 नम्बर वाहिनीका 29 जना नेपाली सेनाका जवानमा कोरोना देखिएको 19 नम्बर वाहिनीका फोकल पर्सन विकास आचार्यले जानकारी दिनुभयो। यस्तै उदयपुरमा मालपोत कार्यालयका 6 जना कर्मचारी सहित 15 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रियुगा नगरपालिकामा 8 जना र बेलुका नगरपालिकामा 7 जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो।
यसैबीच नुवाकोटमा स्थानीय स्तरमा कोरोनाको संक्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढ़ाइएको छ। निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेना समेत परिचालन गर्ने निर्णय भएको छ। प्रमुख जिल्लाधिकारी झंकनाथ ढकालका अनुसार आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्र दुप्चेश्वर गाउँपालिकाको सबै ठाउँ, ताँदे गाउँपालिका 2, 3, 4 र 5, पञ्चकन्या गाउँपालिकाको वडा नम्बर 4 र 5, शिवपुरी गाउँपालिकाको वडा नम्बर 1, 2, 3, 4 र 5, त्यसै गरी तारकेश्वर गाउँपालिकाको वडा नम्बर 2, 4, 5 र 6 8 दिनका लागि निषेधाज्ञा लगाइएको छ। यस्तै रूकुम पश्चिमको सदरमुका मुसिकोट नगरपालिकाको खलंगा क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै भोलि बुधबार बिहान 4 बजेदेखि भदौ 2 गतेसम्म सदरमुकामको खलंगामा निषेधाज्ञा जारी गरिएको हो।
यस्तै नेपालमा रहेका कोरोना संक्रमित मध्ये 3 जना भेन्टिलेटरमा रहेका छन्। उनीहरूलाई सघन उपचार आवश्यक भएर भेन्टिलेटरमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यस्तै 85 जना आईसीयूमा रहेको पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो। 224 जना संक्रमित भने होम आइसोलेशनमा रहेका छन्। नेपालमा अहिले 7201 जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमितको उपचारको लागि कुल 1134 वटा आईसीयू बेड र 576 वटा भेन्टिलेटर रहेका मन्त्रालयले जनाएको छ। यसैबीच 4 जिल्लामा 500 भन्दा धेरै संक्रमित रहेका छन् भने 6 जिल्ला कोरोना मुक्त भएका छन्। पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा 500 भन्दा धेरै सक्रिय संक्रमित रहेको र सोलुखुम्बु, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमित शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अब काठमाडौँ उपत्यका र 200 भन्दा धेरै संक्रमित भएका जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रले यसबारेमा निर्णय गरेर आदेश दिन सक्ने गरी मन्त्री परिषदले निर्देशन दिएको छ। यस्तै काठमाडौँ उपत्यका र 200 भन्दा धेरै संक्रमित भएका जिल्लाका सरकारी तथा गैर सरकारी संस्थामा बढ़ीमा 50% मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने भएका छन्।
कोविड 19 संक्रमणको सक्रिय संक्रमित 200 भन्दा बढ़ी भएका जिल्ला र काठमाडौँ उपत्यका सरकारी र गैर सरकारी निकायहरू, ब्याङ्क, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्था लगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघ संस्थाहरूले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, यी निकायहरूको कार्य सम्पादन एवं सेवा प्रवाहका लागि बढ़ीमा 50% कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरूले सुरक्षित रूपमै घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने, जसलाई हामी पपुलर अंग्रेजी भाषामा वर्क फ्रम होम भन्छौं।
यस्तै सरकारले 10 वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय पनि गरेको छ। गएको जेठ 12 गते 20 वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरे पनि कोविड 19 संक्रमणको अवस्था बढ़ेको भन्दै हिजोको बैठकले त्यसलाई संशोधन गरेको हो। नेपाल प्रवेश गर्न पाउने 10 वटा सीमा क्षेत्रबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ा,
काकरभिटा झापा, रानी मोरङ, माडर सिराहा, गौर रौतहटमा, वीरगंज पर्सा जिल्ला, बेलिया रूपन्देही जिल्ला, कृष्णनगर कपिलवस्तु जिल्ला, जमुना बाँके जिल्ला, गौरीफन्टा कैलाली जिल्ला र गट्टाचौकी कञ्चनपुर जिल्ला।
यस्तै अब फुटपाथका व्यापार र कवाड़ी संकलन पनि बन्द हुने भएका छन्। फुटपाथका व्यापार कवाड़ी संकलन गर्दा कोरोना रोकथाममा समस्या भएको भन्दै बन्द गर्ने निर्णय गरेको हो। यसको लागि सम्बन्धित पालिकाले समन्वय गर्नेछन्। यस्तै सरकारले चाडपर्वमा परिवारका सदस्य बाहेक अरू जमघट नगर्न पनि निर्देशन दिएको छ। धार्मिक स्थलहरू नित्य पूजाको लागि मात्रै खोल्ने र भक्तजनको प्रवेश निषेध गर्न सरकारले निर्देशन दिएको छ। चाडपर्वमा पनि परिवारका सदस्य बाहेक अरूको जमघट नगर्न मन्त्री परिषदको बैठकले निर्देशन दिएको हो। यस्तै सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने भएको छ। मन्त्री परिषदको बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खाजा खाना भने डेलिभरी गर्न दिने निर्णय गरेको हो। यसअघि गएको साउन 5 गतेको बैठकले 15 गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो।
यस्तै सरकारले अब दैनिक अधिकतम 500 जना नेपालीलाई मात्रै विदेशबाट उद्धार गरेर स्वदेश ल्याउने भएको छ। मन्त्री परिषदको बैठकले सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगको सिफारिशमा दैनिक 300 जना मात्रै र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बिहोर्ने गरी दैनिक 200 जनासम्म गरी दैनिक अधिकतम 500 नेपाली स्वदेश ल्याउने गरी उडान गर्न अनुमति दिएको हो। यसरी देश फर्किएका नेपालीलाई काठमाडौँमै तोकिएको ठाउँमा क्वारेन्टिनमा राख्ने र संक्रमण मुक्त भएको प्रमाणपछि मात्रै घर पठाउने निर्णय भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्कसँगै काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा कोरोना क्याप्सुलसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
होइन, यो एमसिसी नेपालको संविधान भन्दा पनि माथि छ भन्ने कुरा पो आयो त।
के नचाहिँ त कुरा गरेको, एमसिसी कसरी संविधान भन्दा माथि हुन्छ?
एमसिसी लागू भएपछि अमेरिकी कानुन मान्नुपर्छ भनेपछि कुरो त्यही भयो नि त।
अमेरिकी कानुन मान्नुपर्छ भन्ने कहाँ लेखेको छ? लेखेको कुरा पो मान्नुपर्छ त।
खै, मान्छे एमसिसी पास भएपछि अमेरिकी सेना आउँछ भन्छन्, तपाईँ होइन भन्नुहुन्छ।
ल ल, अहिले यो चिया खानु, साँचो कुरा मै बताइदिउँ।
लौ, यी भाउजूलाई साँचो कुरा आउँदो?
होइन, किन उडाउन खोजेको भन्नु त भाउजू, साँचो कुरा चाहिँ के हो?
मैले भनेको पनि पत्याउनुहुन्न होला, त्यसैले साँचो कुरा थाहा पाउन नेपाल सरकारको विकास समिति एमसिएको वेबसाइटमा राखेको सम्झौता पढ्नुहोस् न।
त्यही त,
नेपाल सरकारको विकास समिति एमसिए नेपालको वेबसाइटमा एमसिसी बारे सबै सूचना, जानकारी र सम्झौता राखिएका छन्। त्यही पढेर थाहा पाएको मैले।
एमसिसी बारे जानकारी पाउनका लागि एमसिए नेपालको वेबसाइट www.mcanp.org खोलेर पढौं। वेबसाइटमा नभएका सूचना चाहिए, प्रश्न लेखेर info@mcanp.org मा इमेल पठाऊ।
एमसिसी द्वारा जारी जन जानकारी।
सुनिश्चित भविष्य मात्र होइन बचत, आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 24 घण्टामा थप 638 जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या 83 पुग्यो। अब 200 भन्दा धेरै संक्रमित भएका जिल्लाबाट अर्को जिल्लामा जान नपाइने, चाडपर्वमा जमघट नगर्न सरकारको निर्देशन, फुटपाथका व्यापार र कबाडी संकलन पनि बन्द, कार्यालयमा बढ़ीमा 50% मात्रै कर्मचारी हुनुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब कोरोना क्याप्सुलको पालो। कोरोना क्याप्सुल लिएर आइपुग्नु भएको छ गोपाल गोरागाई।
बाढी पहिरो छेकियो, आँधी हुरी छेकियो, संसारकै विनाशका।
कोरोनाको यो क्याप्सुलमा 3 डोजहरू छन्। आजका डोजहरू कोरोनाको चिन्ता कहिले सकिएला भन्ने चिन्तनमा केन्द्रित छन्। अहिले संसारका सरकार, वैज्ञानिक र डाक्टरहरू कोरोनाबाट कहिले मुक्ति पाइएला भन्ने चिन्तामा छन्। यही चिन्तामा चिन्तन गर्नेहरूले कोरोनाको महामारीबाट जीवनको स्वाभाविक लयमा फर्कन संसारका सामु अहिले 3 अप्ठ्यारा विकल्पहरू मात्र देखेका छन्। तिनै अप्ठ्यारा 3 विकल्प आजको कोरोना क्याप्सुलका 3 डोजहरू हुन्। आजको पहिलो डोज अथवा पहिलो विकल्पले भन्छ, कोरोना महामारी रोक्ने खोप र औषधिको आविष्कार नभई मानिसको जीवन स्वाभाविक लयमा फर्किँदैन। वैज्ञानिकहरू भन्छन् कोरोनाको संक्रमण रोक्न जनसंख्याको करिब 60% खोप दिनुपर्छ, अथवा झण्डै 4 अर्ब मानिसले खोप पाएपछि मात्र कोरोनाको संक्रमण कमजोर हुन्छ। तर आजका मितिसम्म न कोरोना निको पार्ने औषधि बनेको छ, न त खोप नै। तर आशा जाग्ने कामहरू भइरहेका छन्। संसारका 125 भन्दा धेरै कम्पनीहरू कोविड रोकथाम गर्ने औषधि र खोपको आविष्कारमा जुटेका छन्। अमेरिका र बेलायतमा खोपको तयारी अन्तिम चरणमा पुगेको छ। अबको परीक्षण सफल भयो भने सबैभन्दा पहिले कोविड रोक्ने खोप वा औषधि अमेरिका, युरोप तथा अस्ट्रेलियाका बजारमा आउन सक्छ। नेपालको बजारमा औषधि पाउन त वर्षौं लाग्नेछ। त्यसैले हाम्रा लागि खोप र औषधिको आविष्कार कागलाई बेल पाके जस्तै हो, न हर्ष न विस्मात। त्यसमाथि अहिलेसम्म आविष्कार नभएको खोप वा औषधिले कोरोनाको संक्रमण सधैँका लागि रोक्छ भन्ने पनि कुनै ग्यारेन्टी छैन। अब आजको दोस्रो डोज अथवा विकल्पको हर्ड इम्युनिटी डोज। रोग लागेपछि मानिसको शरीरले रोगसँग लड़ाई गर्छ र रोगलाई जित्छ भन्ने कुरा संसारमा पटक पटक प्रमाणित भएको छ। यस्तो महामारी धेरैभन्दा धेरै मानिसमा फैलिएपछि हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले भाइरसलाई कमजोर पार्छ र रोग आफसे आफ कमजोर हुन्छ वा निको हुन्छ। स्वाभाविक रूपले रोगसित प्रतिरोध गर्ने शक्ति अथवा तपाईँ हामीले बेला बेला सुनेको हर्ड इम्युनिटी यो दोस्रो विकल्प हो। तर वैज्ञानिकहरू भन्छन् महामारीको रोकथाम गर्ने स्वाभाविक शक्ति अथवा हर्ड इम्युनिटी निर्माण हुन 2 वर्षभन्दा धेरै समय लाग्छ। हर्ड इम्युनिटी बन्नका लागि धेरैभन्दा धेरै मानिसलाई रोग संक्रमण हुनुपर्छ। तर अहिले संसारभरिका सरकार र वैज्ञानिकहरू कोरोना फैलन नदिन न्वारनदेखिको बल लगाएर काम गरिरहेका छन्। यस विधिबाट महामारी रोक्ने सामान्य प्रयास गरिरहेका ब्राजिल र अमेरिकाले अपनाएको उपाय आफैमा खोटो मान्न थालिएको छ। त्यसमाथि हर्ड इम्युनिटीका लागि रोग फैलिन दिँदा कति बिरामी पर्छन् र कति मर्छन् भन्ने कुरा पनि कसैलाई थाहा छैन। र तेस्रो तथा अन्तिम डोज अथवा कोरोना संक्रमण कहिल्यै पनि नरोकिन सक्छ भन्ने विकल्प। विश्व स्वास्थ्य संगठनले बेला बेला भन्ने गरेको छ कोविडको यो महामारी औषधि र उपचार नभएको एचआईभी एड्स जस्तै हुन पनि सक्छ। यस विकल्पमा महामारी फैलिन नदिन पटक पटक परीक्षण गर्ने, संक्रमण फैलिन नदिन सतर्कता अपनाउने, अति जरूरी परे लकडाउन पनि गर्ने र अस्पतालको सेवालाई प्रभावकारी बनाउने उपायहरू पर्छन्। औषधि र खोपकै विकास भइहाल्यो भने पनि अहिलेको यो अवस्था कम्तीमा पनि 2 वर्ष त कायम रहन्छ नै। तर कोरोनाको संक्रमण सधैँका लागि पृथ्वीमा रहिरहन पनि सक्छ। सधैँका लागि कोविडको खतरा बोकेर बाँच्न मानिसले सधैँ मास्क लगाउनु पर्नेछ, बेला बेला साबुन पानीले हात धुने र सेनिटाइजर लगाउँदै र कम्तीमा 1 मिटरको दूरी कायम गरेरै आफ्नो सारा जिन्दगी बिताउनु पर्नेछ। यो विकल्प मानिसको लागि कति कष्टकर छ भन्ने कुरा त हामीले अहिले अनुभव गरिरहेकै छौं। लौ त संसारलाई अन्योल अलमल र अनिश्चयमा धकेलिरहेको कोरोनाको महामारी कहिले अन्त होला भन्ने आजका चिन्ताका 3 वटै डोजहरू सकिए। कोरोनाको अर्को क्याप्सुलमा फेरि भेटौंला।
कोरोना क्याप्सुलको अर्को अंक भोलि बिहानको कायाकैरनमा सुन्न सकिनेछ। नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना संक्रमणको स्थिति अझै पनि नियन्त्रणभित्रै रहेको दावी गर्नुभएको छ। काठमाडौँमा भएको एक कार्यक्रममा मन्त्री ढकालले संक्रमणको अवस्था समुदाय स्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा रहेकाले आत्तिनु नपर्ने बताउनुभयो। अरू देशको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका लागि गरिएका काम प्रभावकारी रहेको उहाँको दावी छ। मन्त्री ढकालले महामारीको अप्ठ्यारो यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरूद्ध लड्न मति सप्रिय होस् भन्दै कृष्ण जन्माष्टमीको शुभकामना पनि दिनुभयो।
सरकारले पश्चिम रूकुम सोती घटनाका मृतकका परिवारलाई प्रति परिवार 10 लाख रूपैयाँ राहत दिने भएको छ। हिजोको मन्त्री परिषद बैठकले पश्चिम रूकुमको सोतीमा भएको घटनामा हत्या भएका व्यक्तिका परिवारलाई प्रति परिवार 10 लाख रूपैयाँ दिने र घाइतेहरूको सम्पूर्ण खर्च पनि सरकारले बेहोर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो।
77/2010 घटनाका मृतक परिवारलाई प्रति परिवार 10 लाखका दरले आर्थिक सहायता उपलब्ध गराउन र घाइतेहरूको उपचार गर्दा लागेको बिल बमोजिमको उपचार खर्च सरकारले बेहोर्ने भन्ने निर्णय भएको छ।
पश्चिम रूकुम सोती घटनामा 6 जनाको ज्यान गएको थियो।
उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई सीईओको रूपमा काम गर्न रोक लगाएको छ। न्यायाधीश नकुल सुवेदीको इजलासले सीईओ भट्टलाई लगानी बोर्डको सीईओको रूपमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन आदेश दिएको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी दिनुभयो। अदालतले आउँदो 32 गतेसम्मका लागि यो आदेश दिएको हो। नियुक्तिको कारणबारे बुझ्न अदालतले 32 गते सरकारी प्रतिनिधिलाई बोलाएको छ। त्यसपछि यो रिटको अन्तिम निर्णय हुनेछ। सी धाकुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
याद गरौँ त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ, गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ, घरका सानादेखि ठुलासम्म सबैलाई भेटाउँथ्यौ, पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ। कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने, कि कसो
सार्वजनिक हितका लागि सिप्रदि र टाटा मोटर्स नेपाल।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी, किन ल्याउनु भएको पर्दैन थियो नयाँ कुर्सी?
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो डन्डामा समस्या हुन्छ नि सर।
Vibom Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146 9810-90-146
Vibom, change your perception.
स्वरोजगार बनाऊ मन के कमाऊ अपनो पहचान अफैले बनाऊ सिटीजन लीडर बनना पाइने ऑफर क्या दामी अपना खुटामा अफै को ब्रू बनाऊ स्वाभिमानी सिटीजन स्वरोजगार अभियान सिटीजन लाइफ इंश्योरेंस को साथ मा
सिटिजन लाइफ मा अवसर नै अवसर विश्व स्तरीय अभिकर्ता तालिमले सामाजिक प्रतिष्ठा नेतृत्व क्षमता सँग व्यक्तित्व विकास गरौ आफूले रोजेको समयमा खोजेको आमदानी कमाउँदै अघि बढौ विस्तृत जानकारीका लागि 4216000 वा कम्पनीको फेसबुक पेज वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोला
सिटिजन लाइफ इन्सुरेन्स समृद्धि तपाईँको साथ हाम्रो
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जुम्लाको तिला र हिमा नदीमा पानीको बहाव बढेपछि मार्सी धानको खेतीमा क्षति पुगेको छ। भारी वर्षापछि नदीमा पानीको बहाव बढ्दा नदी किनारका खेतमा रोपिएको मार्सी धानका बिरूवा पुरिएका किसानहरूले बताएका छन्। सयौं बिगाह खेत भलबाडीले पुरिँदा मार्सी धानमा क्षति पुगेको तातोपानी गाउँपालिका वडा नम्बर एक निवासी रामचन्द्र सार्कीले बताउनुभयो।
अमेरिकन र युरोपेली देशका प्राविधिक नेपाल आउन नपाउँदा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल का उपकरण जडानमा ढिलाइ भएको छ। नेपालले विदेशी यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको र यी देशले पनि यात्रामा प्रतिबन्ध लगाएका कारण प्राविधिक नेपाल आउन पाएका छैनन्। त्यसैले विमानस्थलका उपकरण जडानमा ढिलाइ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कतिपय उपकरण युरोप र अमेरिकामा बनेकाले ती उपकरणको जडानका लागि सम्बद्ध कम्पनीका प्राविधिक नै आउनुपर्छ, तर कोरोना भाइरसको महामारीका कारण प्राविधिक नेपाल आउन नपाउँदा जडान हुन सकेको छैन।
रोल्पाको माडीचौरमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन भएको छ। माडीचौरको बस्तीलाई व्यवस्थित गर्ने उद्देश्यले शहरी विकास तथा भवन निर्माण कार्यालय मार्फत गत आर्थिक वर्षमा 3,12,25,000,000 काम सम्पन्न भएको हो।
काठमाडौँको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कोरोना परीक्षण शुरू भएको छ। काठमाडौँ महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा कोरोना परीक्षण शुरू भएको हो। यस्तै काठमाडौँ उपत्यकामा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबारको पूर्वी ढोका अनामनगरमा सेनिटाइजरको व्यवस्था गरिएको छ।
हिजो झण्डै 38 अंकले बढेको नेप्से परिसूचक आज भने घटेको छ। नेप्से आज 6.61 अंकले घटेर 1423 बिन्दुमा झरेको नेपाल स्टक लिमिटेडले जनाएको छ। त्यस्तै सेन्सिटिभ सूचक पनि 1.38 अंकले घटेर 297.27 बिन्दुमा झरेको छ। आज 190 कम्पनीको 36,30,000 किता सेयर 1,27,00,00,000 रूपियाँमा खरिद बिक्री भएको छ।
कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी गराउन विभागीय मन्त्रीहरू कार्य सम्पादन करार सम्झौता गरेको छ। अघिल्लो आर्थिक वर्षमा अपेक्षा अनुसार बजेट कार्यान्वयन नभएपछि चालू आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई प्रभावकारी गराउन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गर्नुभएको हो।
चाडपर्व घरमै मनाउनुहोस्, अरूलाई नबोलाउनुहोस् शीर्षकको खबर उज्यालोमा पढेर श्रेष्ठ शर्मी लेख्नुहुन्छ। आजको समयमा मठ मन्दिर जानु भनेको समस्या निम्ताउनु हो, घरमै बसेर प्रार्थना गरौं, खाउँ रमाउं, अरूकोमा जानु र अरूलाई बोलाउनु दुवै कोरोना भाइरस फैलने माध्यम बन्न सक्छन्। यही खबरमा विष्णु प्रसाद पोखरेली व्यङ्ग्य गर्नुहुन्छ, यस्तो कुरा मान्ने कसले, कसलाई देखाउनु तोलाको लाख रुपियाँ पर्ने सुन, बरु कोरोना लागेर मर्छन् तर तडक भटक मरे छाड्दैनन्, आखिर नेपाली नै हुन्। होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय, प्याकिङ गरेर बेच्न भने पाइने शीर्षकको खबर पढेर प्रमोद श्रेष्ठको प्रतिक्रिया छ। संकट व्यवस्थापनका लागि झट्ट हेर्दा यो निर्णय राम्रो लागे पनि यो नै अन्तिम उपाय भने होइन। आखिर कहिलेसम्म बन्द गर्ने, कुन अवस्थामा पुगेपछि व्यवसायहरू खोल्ने, अवस्था सुधारको लागि सरकारले गरिरहेको के हो, यी सबै कुरा अन्यलमा छन्। अझै लामो समय रहने यो समस्यामा व्यवसायहरू जोगाउन के गर्ने र भाइरस सँगसँगै बाँच्ने अवस्था कसरी ल्याउने भन्ने कुरा सरकारले गर्नुपर्छ। कोरोना संक्रमितको संख्या बढ़िरहेको खबरमा लक्ष्मी पौडेल पन्थी लेख्नुहुन्छ, सरकारलाई दोष लगाएर मात्र हुँदैन, सारा दुनियाँ तनावमा छ, कोरोनाको त्रासमा हामी आफै सचेत अनि सावधानीपूर्वक बसौं, यो कोरोनाको कहर कहिलेसम्म हुन्छ भन्ने नै थाहा छैन, त्यसैले आफू सुरक्षित बसौं, गर्न गाह्रो छ, संयमता अपनाऊ। अनि उच्च अदालतले सुशील भट्टलाई लगानी बोर्डको कार्यकारी अधिकृतको रूपमा काम नगर्न आदेश दिएको खबरमा लक्ष्मी शिवाकोटी लेख्नुहुन्छ, अदालतले यस्ता व्यक्तिको नियुक्ति खारेज नै गरेर आगामी दिनमा राजनीतिक नियुक्ति गर्दा पद अनुसार योग्य व्यक्ति छनौट गर्न सरकारलाई दबाव सृजना गरोस्, कसले राम्रो काम गर्छ भन्दा पनि कसबाट बढी फाइदा पाइन्छ भनेर राजनीतिक नियुक्ति गर्ने क्रम बढ्दा सरकारी निकायहरू कमजोर बन्दैछन्। विचारका लागि धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा उज्यालोको टोल फ्री नम्बर 1660015566 रेकर्ड गराउन सक्नुहुन्छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी भोजेन्द्र बस्नेत। नेपाल दर्पणमा अब विदेशका खबर। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले कोरोना भाइरस विरूद्धको खोप विकास गरी प्रयोगमा ल्याएको दावी गर्नुभएको छ। उहाँले कोरोना विरूद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरूलाई कुनै साइड इफेक्ट नदेखिएको बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पुटिनले आज खोप स्वीकृत गरेको जानकारी दिनुभएको हो। कोरोना विरूद्धको खोप स्वीकृत गर्ने रूस पहिलो राष्ट्र बनेको छ, तर वैज्ञानिकले भने तेस्रो पटकसम्म परीक्षण नगरी खोप स्वीकृत गरेको भन्दै विश्वसनीयतामा प्रश्न उठाएका छन्। कोरोनाका कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको देशको सूचीमा रूस चौथो स्थानमा छ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भूटानले पहिलो पटक देशभर लकडाउन घोषणा गरेको छ। क्वारेन्टिनबाट डिस्चार्ज भएकी 27 वर्षकी युवतीमा कोरोना संक्रमण पाइएपछि भूटानमा लकडाउन घोषणा गरिएको हो। कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कुवेतबाट फर्केकी ती युवतीलाई क्वारेन्टिनबाट डिस्चार्ज गरिएको थियो, तर सोमबार गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि लकडाउन गरेको भूटानको सरकारले जनाएको छ। 7.5 लाख जनसंख्या रहेको भूटानका धेरै जसो नागरिक बुद्ध धर्ममा आस्था राख्छन्। दक्षिण एसियाली राष्ट्रमध्ये भूटान कोरोनाबाट सबैभन्दा कम प्रभावित देश हो। त्यहाँ अहिलेसम्म 113 जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना भाइरस संक्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मुखर्जीलाई हिजो संक्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय संचार माध्यमले जनाएका छन्। 84 वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नका लागि अस्पताल जानुभएको थियो। शल्यक्रिया अघि परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण देखिएको हो। अस्पतालले उहाँको अवस्था गम्भीर रहेको बताएको छ। उहाँ सन् 2012 सन् 2017 भारतको राष्ट्रपति हुनुहुन्थ्यो। उहाँ राष्ट्रपति हुनुअघि अर्थमन्त्री, रक्षा मन्त्री र परराष्ट्र मन्त्रीमा रहेर काम गर्नुभएको थियो। यस्तै चर्चित भारतीय उर्दू साय तथा हिन्दी चलचित्रका गीतकार राहत इन्दौरीको निधन भएको छ। 70 वर्षका उहाँले बिहान ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिनुभएको थियो। उहाँलाई कोरोना र श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र हृदयघातका कारण निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्।
न्यूजील्याण्डमा 100 भन्दा धेरै दिनपछि फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ। न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा अर्डेनले 4 जनामा कोरोना भाइरसको संक्रमण पाइएको जानकारी दिनुभएको हो। उहाँले अकल्याण्डमा 100 भन्दा धेरै दिनपछि संक्रमित भेटिएको र त्यहाँ तेस्रो चरणको लकडाउन कायम रहेको बताउनु भएको छ।
अब खेल खबर। जापानमा हुने टोकियो ओलम्पिकको तयारी गरिरहेका कराते खेलाड़ीको प्रशिक्षण स्थगित भएको छ। कोरोना भाइरसको महामारी बढ़दै गएपछि कराते खेलाड़ीको प्रशिक्षण रोकिएको हो। कराटेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठले विज्ञप्ति निकाल्दै 1 हप्ताका लागि प्रशिक्षण बन्द गरिएको जानकारी दिनुभएको छ। यस्तै फिफा विश्वकप छनौट र एसियन कप छनौटको लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टीमका थप 24 खेलाड़ीको कोरोना परीक्षण भएको छ। पाटन अस्पतालमा आज थप 24 खेलाड़ीको कोरोना परीक्षण भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यो सँगै प्रशिक्षणमा सहभागिता जनाउने 35 खेलाड़ीको कोरोना परीक्षण भएको छ। विश्वकप छनौटका लागि एन्फाले राष्ट्रिय फुटबल टीमको प्रशिक्षण भदौ 1 गतेदेखि शुरू गर्ने तयारी गरेको छ। खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
24 घण्टामा थप 638 जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या 83 पुग्यो, 183 जना स्वास्थ्य कर्मी पनि संक्रमित।
अब 200 भन्दा धेरै संक्रमित भएका जिल्लाबाट अर्को जिल्लामा जान नपाइने, चाडपर्वमा जमघट नगर्न निर्देशन, फुटपाथका व्यापार र कबाडी संकलन पनि बन्द, कार्यालयमा बढ़ीमा 50% मात्रै कर्मचारी हुनुपर्ने।
पश्चिम रूकुम सोती घटनाका मृतकका परिवारलाई 10 लाख रूपियाँ राहत दिने सरकारको निर्णय, घाइतेको सबै खर्च सरकारले नै बेहोर्ने।
कोरोना विरूद्धको खोप बनाएको रूसको दावी, भूटानमा पहिलो पटक लकडाउन, कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जीको भेन्टिलेटरमा राखेर उपचार हुँदै।
र कराते खेलाड़ीको प्रशिक्षण स्थगित।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी मल्लिका थापा र दिपाती मल्सिना पनि विदा हुन्छौ। लकडाउन हटे पनि कोरोनाको जोखिम कायमै रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।